الحمد لله رب العالمين، والصلاة والسلام على من كان نبيا وآدم بين الماء والتين وعلى آله وأصحابه أجمعين. أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. إن الله وملائكته يصلون على النبي، يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما. اللهم صل على سيدنا مولانا محمد وعلى آل سيدنا مولانا محمد صلاة دائمة بدوام الملك الحي القيوم. آج کی ہماری یہ تربیتی نشست ایک حدیث شریف پر مشتمل ہے. نبی پاک علیہ الصلوۃ والسلام نے ارشاد فرمایا، سرکار کے صحابی حضرت عبداللہ ابن مسعود رضی اللہ تعالیٰ عنہ اس کو روایت کرتے ہیں، حضور پرنور علیہ الصلوۃ والسلام نے فرمایا، جس کے دل میں رائی کے دانے برابر بھی تکبر ہو وہ جنت میں داخل نہیں ہوگا. ایک شخص نے پوچھا، آدمی کی یہ خواہش ہوتی ہے کہ وہ اچھا لباس یا اچھا جوتا پہنے، کیا یہ بھی تکبر ہے؟ آپ صلی اللہ علیہ وسلم نے فرمایا، بے شک اللہ تعالیٰ جمال ہے اور خوبصورتی کو پسند فرماتا ہے. تکبر یہ ہے کہ حق بات کو رد کر دے اور لوگوں کو حقیر جانے. یہ حدیث شریف صحیح مسلم شریف کتاب الایمان میں یہ موجود ہے. اب سب سے پہلے یہ سمجھیں کہ تکبر کسے کہتے ہیں، کیونکہ جب سرکار دو عالم علیہ الصلوۃ والسلام نے فرمایا نا کہ جس کے دل میں رائی کے دانے کے برابر بھی تکبر ہوگا وہ جنت میں داخل نہیں ہوگا. اب رائی کا دانہ کتنا چھوٹا، اتنا معمولی تکبر بھی. تو پھر سوال کرنے والے نے سوال کیا کہ آدمی چاہتا ہے اچھا لباس پہنے، اچھا جوتا پہنے، تو سوال کرنے کا مقصد یہ تھا کہ کیا یہ بھی تکبر میں شامل ہے؟ تو ہمیں پہلے یہ سمجھنا چاہیے کہ تکبر کسے کہتے ہیں. تب تکبر کے معنی اپنے آپ کو دوسروں سے بڑا جاننا اور دوسروں کو اپنے سے کمتر سمجھنا، یہ تکبر. غرور، تکبر، نخوت، یعنی دوسرے جو ہیں وہ میرے سامنے کچھ نہیں، بس میں سب سے بڑا ہوں، میں سب سے اچھا ہوں، میں سب سے جو ہے بلند ہوں، سب سے قابل ہوں، یا جو بھی اپنے آپ کو سمجھے. اور سب سے پہلے تکبر کیا شیطان نے. جب حکم ہوا نا سجدے کو، حضرت آدم علیہ السلام کو سجدہ کرو، اسجدوا لآدم، قرآن نے کہا فسجدوا الا ابلیس، سب سجدے میں گر گئے سوائے ابلیس کے. اور جب اس سے پوچھا تو نے کیوں نہیں سجدہ کیا، تو کہتا ہے انا خیر منہ، میں اس سے بہتر ہوں. کس سے؟ حضرت آدم علیہ السلام سے. ان کا جسد مبارک سامنے رکھا، اللہ نے فرمایا سجدہ کرو، تو کہتا ہے میں اس سے بہتر ہوں. یہی تکبر کی ابتدا. تو سب سے پہلے جس نے تکبر کیا وہ شیطان. اب جو بھی تکبر کرے گا وہ شیطان کے نقش قدم پر ہے. عاجزی، انکساری اختیار کرنا یہ انبیاء کی سنت ہے، اور تکبر کرنا، اپنے آپ کو دوسرے سے برتر سمجھنا، دوسرے کو اپنے سے کمتر سمجھنا، یہ ہے تکبر. تو بات آپ نے سمجھ لی. اب یہ رائی کے دانے کے برابر بھی ہو، کہا وہ جنت میں نہیں جائے گا. یعنی ہم اپنا محاسبہ کریں، یہ دیکھیں کہ کہیں ہمارے دل میں ایسا تو نہیں کہ ہم دوسرے سے اپنے آپ کو برتر سمجھ رہے ہوں. اگر ایسا ہے تو اس چیز کو اپنے دل سے نکال دیں، اپنے آپ کو دوسروں سے کم تر حقیر سمجھیں کہ میں جو ہوں میں بالکل کم تر ہوں، میں حقیر ہوں. عاجزی انکساری اختیار کریں، تو جو عاجزی انکساری اختیار کرتا ہے اللہ تبارک و تعالیٰ اسے بلند مقام عطا فرما، اور جو خود اپنے آپ کو کچھ سمجھتا ہے وہ بالکل ذلت کے گڑھے میں چلا جاتا. اچھا، اب سوال یہ ہوا، جب سرکار نے فرمایا تو سوال کرنے والے نے پوچھا، آدمی کی خواہش ہوتی ہے کہ اچھا لباس پہنے، اچھا جوتا پہنے، کیا یہ بھی تکبر ہے؟ تو سرکار نے جواب دیا، اللہ جمال والا ہے اور خوبصورتی کو پسند فرماتا ہے. اب اس کا معنی کیا ہے؟ ایک تو یہ ہے نا کہ آدمی سادگی اختیار کرے، معمولی لباس پہنے، پھٹے پرانے لباس پہنے، اور کوئی یعنی ہونے کے باوجود اللہ نے اس کو پیسہ دیا ہے پھر بھی وہ अच्छा लिबास नहीं पहन रहा, वो अच्छा खाना खा सकता है फिर भी नहीं खा रहा, अच्छा जूता पहन सकता है फिर भी नहीं पहन रहा, तो ये क्या है? ये आजजी नहीं है, ये फिर बखीली हो जाएगी, कंजूसी हो जाएगी। सरकार ने फरमाया ना, अल्लाह ताला जमाल वाला है और खूबसूरती को पसंद करता है। इसका मकसद ये है कि अच्छा लिबास पहनना, अच्छा जूता पहनना, अच्छी जगह रहना, अच्छे मकान में रहना, ये तकब्बुर में नहीं आएगा। ये किस चीज़ में आएगा? कि अल्लाह ताला ने जब नेमत दी है तो ये उस नेमत के इजहार में आएगा, कि अल्लाह ताला ने जो नेमत दी है उसका इजहार करने के लिए हम ये कर रहे हैं। यानी आदमी अगर अच्छा लिबास पहने और उसका दिल फकीर हो, अच्छा खाना खाए लेकिन दिल फकीर हो, अच्छा जूता पहने लेकिन दिल फकीर हो, क्या मतलब? आजजी इनके सारी हो। अच्छा लिबास पहनकर दूसरे को अपने से कमतर समझना, ये तकब्बुर है। अच्छा जूता पहनकर दूसरे को कमतर समझना, ये तकब्बुर है। लेकिन अच्छा लिबास पहनकर अपने आप को कमतर ही समझना, ये गुरूर में नहीं आएगा, ये तकब्बुर में नहीं आएगा। तो इसलिए सरकार दो आलम अलैहिस्सलाम ने फरमाया, अल्लाह ताला जमाल वाला है और खूबसूरती को पसंद करता। इसका मकसद क्या है? कि अपने आप को साफ सुथरा रखें, साफ सुथरा लिबास पहने। रिवायत में आया कि एक शख्स नबी पाक अलैहिस्सलाम की बारगाह में आया तो उसकी मूछें बड़ी हुई थी, यानी इतनी बड़ी कि वो होंठ उसके नज़र नहीं आ रहे थे। अक्सर आप देखें आजकल ऐसा होता है कि लोग अपना ख्याल नहीं रखते और वो बढ़ जाती हैं। अच्छा, उसमें क्या, जब पानी पियेंगे तो आपका होंठ बाद में जाएगा, मूछें पहले जाए, होता है ना, तो पानी मकरूह हो जाएगा। और अगर साइंसी लिहाज से देखें तो जरासीम उसके अंदर पैदा हो जाएंगे, बाल उसके अंदर चलेगा। तो इसलिए ख्याल रखें कि आपकी मूछें सही हो, दाढ़ी सही हो, खुद आदमी अपना ख्याल रखें। और बहुत से लोग छोड़ दे, नहीं देखा जाएगा, बस ये हम तो आज ही इनके सारी में है, तो ये गलत है। फरमाया अल्लाह ताला जमाल वाला है, वो खूबसूरती को पसंद करता है। सुबह उठकर अपने आप को देखिए, अपना चेहरा देखिए, अपनी मूछों को, अपनी दाढ़ी को सब सेट कीजिए, कुछ नहीं तो आप नाई के पास चले जाएं। मतलब अपने आप को साफ सुथरा रखना, अच्छा लिबास पहनना, अच्छा जूता पहनना, साफ सुथरे रहना, ये अल्लाह ताला को पसंद। तो जब वो आदमी सरकार की बारगाह में आया और उसकी मूछें बड़ी हुई थी, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, क्या इससे ये नहीं होता कि ये जाकर अपनी मूछें तराश ले? क्या मतलब? हुजूर पुरनूर अलैहिस्सलाम भी निफासत को पसंद फरमाते थे, पाकीजगी को पसंद फरमाते थे, खुद पाकीज़ा रहते थे, पाकीज़ा रहने का हुक्म देते थे, खुद नफीस थे, निफासत को पसंद फरमाते थे। तो इसलिए हमें ये चाहिए कि हम अच्छा लिबास पहने, साफ सुथरा लिबास पहने, लेकिन अच्छा लिबास पहनकर दूसरे जो अच्छा लिबास नहीं पहन सकते उनको हकीर न समझें, उनको जलील न समझें। अगर अल्लाह ताला ने आपको दिया है आप बिल्कुल पहन सकते, इसमें कोई ऐसा मसला नहीं। और लोग ये कहते हैं जी ये बड़ा लिबास पहनकर अपने आप को समझ रहा है, इसने कीमती लिबास पहन लिया, अपने आप को बहुत कुछ समझ रहा है, ये गलत है। तो इस्लाम ने मना नहीं किया, साफ सुथरा लिबास पहनिए, अच्छा लिबास पहनिए, कीमती लिबास आप पहन सकते हैं, लेकिन आपका दिल फकीर होना चाहिए। आपके दिल में दूसरों के लिए कमतरी नहीं और अपने लिए बरतरी नहीं कि मैंने आज बहुत अच्छा लिबास पहन लिया, ये लोग तो सब ऐसे ही हैं, मैं सबसे, ये तकब्बुर आ जाएगा। और इस तकब्बुर को खालिक़े कायनात पसंद नहीं करता, खा राई के दाने के बराबर हो, इतना सभी तकब्बुर हो। इसलिए सरकार ने फरमाया, जिसके दिल में राई के दाने बराबर भी तकब्बुर होगा वो जन्नत में दाखिल नहीं होगा। अब तकब्बुर एक होता है इल्म पर, एक होता है लिबास पर, एक होता है मकान पर, एक होता है गिज़ा पर। इल्म पर तकब्बुर, मैं सबसे ज़्यादा जानता हूँ, ये बिल्कुल गलत है। हर इल्म वाले पर एक इल्म वाला मौजूद है और इल्म की कोई इंतहा नहीं। आप कहते हैं जी मैंने पूरे मेडिकल की तालीम हासिल कर ली, ठीक है ना, मेडिकल का पूरा इल्म आपने हासिल कर लिया, लेकिन इंजीनियरिंग भी तो है। और कोई कहे कि मैं इंजीनियर बन गया, सब कुछ मैंने कर लिया, तो मेडिकल भी तो है। और अगर मेडिकल का कर लिया तो फिर तिब भी तो है, उसके बाद और शोबे भी तो हैं। कोई ऐसा नहीं कि जो हर शोबे में कमाल रखता हो, कोई है ऐसा इंसान? नहीं, इल्म की कोई इंतहा नहीं। फरमाया उतलुबुल इल्म मिनल महदी इलल्लाहत, इल्म हासिल करो झूले से कब्र तक, यानी पूरी जिंदगी। भाई झूले में बच्चा ही होता है ना, اور قبر میں کون جاتا ہے جب موت واقع ہوتی، جب بڑا ہوتا ہے؟ خیر موت تو بچپن میں بھی آ سکتی، لیکن کہنے کا مقصد یہ ہے کہ علم حاصل کرو جھولے سے قبر تک۔ ساری زندگی انسان سیکھتا، ایک دوسرے سے سیکھتا، ایک دوسرے سے علم حاصل کرتا، اور ساری زندگی سیکھنے کے بعد بھی یہ نہیں کہہ سکتا کہ میں نے علم پہ پوری کمانڈ حاصل کر لی۔ اگر اس نے ساری دنیا کا علم حاصل کر لیا تو پھر آخرت کا علم بھی تو ہے، اگر شریعت کا علم حاصل کر لیا تو پھر طریقت ہے، حقیقت ہے، معرفت ہے، کتنی چیزیں ہیں۔ تو کوئی یہ نہیں کہہ سکتا کہ میں سب سے بڑا عالم۔ ایک عالم مولانا روم نے یہ واقعہ لکھا اسی پر، تکبر پہ۔ جو آدمی علم پر تکبر کرتا ہے نا، ذرا سا علم حاصل کیا، میں سب سے بڑا ہوں، میں عالم ہوں، یہ جاہل ہیں سارے۔ تو ایک نحوی تھا، آپ جانتے ہیں نا صرف اور نحو یہ عربی گرامر ہے، یعنی جب آدمی عربی پڑھتا ہے، جیسے انگلش گرامر ہے اور زبانوں کی، تو عربی کی گرامر جو ہے صرف اور نحو، یعنی یہ بتاتی کلمے کو کیسے ملائیں، کلام کیسے کریں، جملے کو جملے کے ساتھ، الفاظ کو جملے میں، یہ ساری چیزیں صرف اور نحو میں بتائی جاتی۔ ایک صاحب عالم دین جو صرف اور نحو کا بہت بڑا عالم تھا، میں نے نحو پوری پڑھ لی، پورا علم مجھے حاصل ہو گیا، اب اپنے آپ کو برتر اور دوسرے کو کمتر۔ اب کیا ہوا، سفر کر رہے ہیں کشتی میں، اور کشتی میں ایک ملاح، جسے آپ ناخدا بھی کہتے ہیں، ملاح بھی کہتے ہیں، کیا کپتان کہیں، کوئی بھی کہیں، تو کشتی میں بیٹھے، تو اب انہوں نے، ان کو تو غرور تھا اپنے اوپر، تو کہتے ہیں کہ میاں ملاح، تم نے نحو پڑھی ہے؟ اس نے کہا نہیں جی، میں نے تو نہیں پڑھی۔ اب اس کا کیا تعلق نحو سے، وہ تو بیچارہ کشتی چلا رہا ہے، یعنی ادھر سے مسافروں کو بٹھا کے ادھر لے گیا، ادھر سے بٹھا کے ادھر لے گیا، اس کا کیا کام؟ خواہ مخواہ دوسرے کو ذلیل کرنے کی وجہ سے اپنے آپ کو برتر سمجھنا۔ کہتے تم نے نحو پڑھی ہے؟ اس نے کہا نہیں جی، میں نے نہیں پڑھی۔ کہا تم نے تو اپنی آدھی زندگی برباد کر دی۔ وہ بیچارہ چپ ہو گیا، یعنی یہ دکھانا کہ میں نے پڑھی ہے، دیکھو میں نے اپنی زندگی کامیاب کی، اور میں نحوی ہوں اور میں عالم ہوں، تم نے پڑھی؟ اس نے کہا نہیں پڑھی۔ وہ تو بیچارہ ایک مزدور ٹائپ آدمی تھا، تو کہنا تم نے تو اپنی آدھی زندگی برباد کر دی۔ اب کیا ہوا، اللہ تعالیٰ تو دکھاتا ہے، آگے بڑھے، طوفان آ گیا۔ اب جو طوفان آیا تو اب کشتی ہچکولے کھا رہی، ظاہر ہے طوفان جب آتا ہے تو پھر تو سمندر میں لہریں آتی ہیں، پانی اڑتا ہے۔ اب جب کشتی ادھر 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 ڈولنے لگی، اب یہ حضرت گھبرائے، اب اس کی باری تھی۔ اس نے پوچھا حضرت آپ کو تیرنا آتا ہے؟ کہا نہیں۔ کہا میری تو آدھی برباد ہوئی تھی، آپ کی تو بری برباد ہوئی۔ میری تو آدھی برباد ہوئی تھی تو آپ کی تو پوری برباد ہو گئی، مجھے تو تیرنا آتا ہے، میں تو تیر کے نکل جاؤں گا، آپ کیا کریں گے؟ تو مولانا روم رحمۃ اللہ علیہ فرماتے ہیں کسی کو ذلیل نہ سمجھو، کسی کو حقیر نہ سمجھو، کسی کو اپنے آپ سے کمتر نہ سمجھو۔ کوئی آدمی عقل کل کا مالک نہیں، اپنے آپ کو کہے میں عقل کل ہوں، بس میں جانتا ہوں، دوسرا نہیں جانتا، میں سب سے بڑا عالم ہوں، دوسرا نہیں۔ ارے حضرت موسیٰ علیہ السلام سے کسی نے سوال کیا، سب سے زیادہ علم کون جانتا ہے؟ اب نبی جو ہے وہ اللہ تعالیٰ کا نائب ہوتا ہے نا زمین پر، اور ظاہر ہے نبی کا ڈائریکٹ تعلق اللہ تعالیٰ سے، فرشتہ وحی لے کر آتا ہے۔ اب جس پر وحی نازل اور ہو رہی ہو، اس کا علم کتنا ہو، اللہ کا پیغام آ رہا ہے اور وہ پھر بندوں کو سنا رہا ہے۔ تو موسیٰ علیہ السلام نے ایسے ہی کہہ دیا میں سب سے بڑا عالم کہہ دیا، اور انہوں نے اس سینس میں کہا کہ ظاہر ہے وہ نبی تھے، تو میں نبی ہوں تو میرے اوپر وحی نازل ہو رہی ہے، مجھ سے بڑا کون ہوگا، اللہ تعالیٰ اپنا کلام نازل کر رہا ہے، وحی مجھ پر نازل ہو رہی ہے، فرشتہ آ رہا، سب سے بڑا عالم کون؟ کہا میں ہوں۔ خالق کائنات نے فرمایا موسیٰ تم سے زیادہ بھی ایک جاننے والا ہے، یہ مت سمجھنا تم سب سے بڑے عالم، ایک اور بھی ہے۔ اب یہ پریشان ہوئے مجھ سے زیادہ کون، کہا ایک اور ہے، مولا کون ہے، میں ملنا چاہتا ہوں، کہاں ملو۔ وہ جو قرآن میں ہے نا سفر مجمع البحرین، اس میں یہی تفصیل موجود ہے، ہم غالباً یہ نشستوں میں بیان کر چکے ہیں، میں خالی اس کا ایک ٹکڑا بیان کر دوں، تفصیل میں نہیں جانا چاہ رہا۔ پھر آپ نے فرمایا کہ میں ملنا چاہتا ہوں. اللہ نے فرمایا ٹھیک ہے, جاؤ فلاں مقام پر, تم ایک مچھلی لے لینا, اس کو اپنی زنبیل میں یعنی ٹوکری میں رکھ لینا, اس کو پکا کے بھون کے, بھنی ہوئی مچھلی, اور پھر سفر کرنا, جس مقام پر وہ مچھلی زندہ ہو کر دریا میں کود جائے وہیں ہمارا بندہ ملے گا جو تم سے زیادہ علم رکھتا ہے. انہوں نے کہا ٹھیک ہے. انہوں نے اپنے ایک خادم کو حضرت یوشع بن نون ان کو ساتھ لیا, مچھلی لے لی, اس کو بھون لیا, اس کو اس میں رکھ لیا, اور سفر کرتے کرتے چلے. ایک مقام پر جب سونے کے لیے لیٹے, تھک گئے تھے نا سفر کرتے, لیٹے, اسی مقام پر مچھلی زندہ ہو کر سمندر میں کود گئی. موسیٰ علیہ السلام نے دیکھا نہیں, حضرت یوشع بن نون نے دیکھ لیا, لیکن انہوں نے ان کو بتایا نہیں, بتانا بھول گئے. انہوں نے کہا ابھی سو رہے ہیں, اٹھ جائیں گے تو بتا دوں گا, اور جب اٹھے تو بھول گئے. انہوں نے کہا چلو سفر کرو جلدی. چلتے 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 کافی دور نکل گئے. اب موسیٰ علیہ السلام کو بھوک لگی, کہا لاؤ بھائی مچھلی لاؤ, ہم مچھلی کھائیں. اب ان کو خیال آیا, ارے حضور وہ مچھلی تو زندہ ہو کر سمندر میں چلی گئی تھی, تو مجھے کیوں نہیں بتایا, وہیں تو اللہ کا بندہ تھا. کہا میں تو بھول گیا. کہ چلو واپس. پھر واپس چلے تو وہاں دیکھا کہ ایک صاحب چادر اوڑے ہوئے لیٹے ہیں. حضرت موسیٰ علیہ السلام نے فرمایا السلام علیکم ورحمۃ اللہ وبرکاتہ. انہوں نے چادر کے اندر سے جواب دیا وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ, اور پھر کہا یہاں پر سلام کرنے والے کہاں سے آ گئے, اس زمین پر سلام کرنے والے کہاں سے آ گئے. چادر ہٹائی تو وہ حضرت خضر علیہ السلام تھے. تو اللہ تعالیٰ نے یہ بتایا موسیٰ یہ مت سمجھنا تم سب سے زیادہ علم والے ہو, تم سے بڑھ کر ایک علم والا اور ہے. تو کہنے کا مقصد یہ ہے کہ انسان اگر یہ سمجھے کہ میں سب جانتا ہوں تو وہ کچھ نہیں جانتا, بلکہ حقیقت یہ ہے کہ ہر انسان کو یہ جاننا چاہیے کہ وہ کچھ نہیں جانتا. کسی نے بڑا پیارا جملہ کہا تھا کہ میں یہ جانتا ہوں کہ میں کچھ نہیں جانتا, میں یہ جانتا ہوں کہ میں کچھ نہیں جانتا. یہی اگر ہر انسان جان لے تو پھر اس کا علم کبھی رکے نہیں, وہ مسلسل جاننے کی کوشش کرے, ہر ایک سے سیکھنے کی کوشش کرے. ایک ہوتی ہے نا کتاب کو پڑھنا, ایک ہوتا ہے انسان کو پڑھنا. انسانوں کو پڑھو, کتابیں تو پڑھنا ویسے ہی لوگوں نے چھوڑ دیں, موبائل لے کے بیٹھ جاتے ہیں, اسی میں ساری لائبریری, اسی میں گوگل ہے, اسی میں نیٹ ہے, اسی میں سب کچھ ہے. ارے ساری لائبریریاں موجود ہیں, ڈیجیٹل لائبریری فلاں فلاں سب نیٹ پہ موجود ہے. کہتے ہیں حضرت یہ کتابوں کی ضرورت ہی نہیں ہے, سب نیٹ پہ موجود ہے, سب موبائل پہ. میں نے کہا ٹھیک ہے موبائل پہ لے کے تم چلے گئے, بیٹری ڈاؤن ہو گئی تب کیا ہوا, ساری لائبریری گئی, ختم ہو گئی. جب یہ شروع شروع کمپیوٹر ایجاد ہوا تھا, ایجاد تو خیر پہلے ہو گیا تھا, پاکستان میں بعد میں آیا, کافی پہلے کا واقعہ یہ سمجھے کوئی 30 سال پہلے کا, تو ہم پی آئی اے کے آفس گئے ٹکٹ خریدنے کے لیے, میں تھا اور میرے برادر اصغر صاحب دادا حکیم سید اشرف جیلانی. تو جب ہم وہاں پہنچے تو پورے آفس میں سارے کلین شیف تھے, بابو ٹائی وائی لگائے ہوئے, صرف ہم دو ہی مولوی تھے جو داڑھی بھی تھی اور ٹوپی بھی تھی. تو اس کو پتہ نہیں کیا ہوا, بیٹھے بیٹھے خامہ خائیں کہ ہم نے کچھ کہا بھی نہیں, ہم تو ٹکٹ لینے گئے. وہ بولنا شروع ہو گیا, ہاں آج کل تو یہ مولوی تو یہ سب ایسے ہی ہیں, کچھ نہیں جانتے, دیکھو کمپیوٹر آ گیا, کمپیوٹر اب تو کمپیوٹر کا دور ہے, ذرا سا یوں کرو سب کچھ موجود ہے. ارے یہ مولوی 1400 سال پہلے روایتیں لے کر بیٹھے ہوئے, وہ پرانے واقعات لے کے بیٹھے ہیں, اب کمپیوٹر ہے کمپیوٹر. اچھا جب اس نے کہا سب نے ہماری طرف دیکھا, ظاہر ہے ہم دو ہی مولوی تھے, حالانکہ ہم نے اسے کچھ نہیں کہا. خامہ خائیں کہ ایک شیطانیت تھی اس کے اندر, جب دیکھا تو خامہ خائیں اڑنا شروع, ہم پریشان کہ بھائی کیوں ہم سے اڑ رہا ہے, ہم نے ایک بات نہیں کہی, ہم تو ٹکٹ لینے گئے تھے. اب دیکھو اللہ تعالیٰ کیسی مدد کرتا ہے, اگر تم دین پر حملہ کرو گے, دینی لوگوں پر حملہ کرو گے, ان کی بے عزتی کی کوشش کرو گے, خدا خود تمہیں ذلیل کر دے. آفس بھرا ہوا تھا, مرد بھی تھے عورتیں بھی تھیں, سب اپ ٹو ڈیٹ تھے, ہم صرف دو ہی تھے. اب دیکھو اللہ تعالیٰ کی شان, اس کی قدرت, وہ اپنے بندوں کی عزت کیسے رکھتا ہے. ہم نے کچھ نہیں کہا, خامہ خواہ بول رہا ہے ارے یہ مولوی تو ایسے ہی. اب جب مولوی کہا تو ہم ہی تو تھے دو مولوی, اور تو کوئی تھا ہی نہیں, سب کی نظریں ہماری طرف, ہم لوگ خاموش رہے. خیر ہم وہی لائن میں کھڑے رہے, وہ بولتا رہا ارے کمپیوٹر ہے کمپیوٹر, دیکھو ابھی یوں کرتے, اس نے یوں بٹن دبایا لائٹ چلی گئی, اسی وقت لائٹ چلی گئی. اور جیسے ہی لائٹ گئی اتفاق سے وہاں جنریٹر بھی نہیں تھا, ایک دم چپ ہو کے بیٹھ گیا, ہم لوگ مسکرا کے چپ ہو گئے. اب وہ پریشان ہو رہے یار یہ کیا مسئلہ ہے, اس وقت تو لائٹ جاتی نہیں, کبھی یہ آج کیسے چلے گئے, کبھی ہمیں دیکھ رہا ہے کبھی ادھر دیکھ رہا ہے, ہم نے تو کچھ کہا ہی. تو اللہ تعالیٰ نے خود دلیل کر دیا کہ تم دین کو اور دینی لوگوں کو برا کہہ رہے ہو. اب دیکھو اپنے کمپیوٹر کے, اب کیا ہوا, لائٹ چلے گی, سب کمپیوٹر دھرا رہ گیا. اب کوئی کہہ رہا ہے یہ کر دیں گے, لائٹ آ جائے تو پھر کروں گا, ابھی لائٹ آ جائے تو. اب خود ہی وہ بیچارہ پریشان ہو گیا کہ میں کیا کروں, ہم نے کچھ نہیں کہا, نہ پہلے کچھ کہا نہ بعد میں کچھ, اللہ تعالیٰ نے خود ہی جواب دے دی. تو کہنے کا مقصد یہ ہے, کبھی بھی کسی کو ذلیل نہ سمجھو, کبھی بھی اپنے آپ کو عقل کل نہ سمجھو. بس میں جانتا ہوں, ہو سکتا ہے ایک بات جو آپ کے ذہن میں نہیں آئی, پڑھے لکھے آدمی کے ذہن میں نہیں آئی, ایک جاہل آدمی کے ذہن میں آ سکتی, ایک بالکل کم تر اس کے ذہن میں آ سکتی. اللہ تعالیٰ کسی کو بھی عطا کر دے, یہ تو اس کا کرم ہے نا. تو ہم کیا کرتے ہیں, اگر اچھا لباس پہنا بس ہمارے پاس ہے یہ, اس کے پاس نہیں, یہ کم تر ہے, ہمارا مکان اچھا ہے, اس کے پاس نہیں, یہ کم تر ہے, ہم اچھا کھاتے ہیں, یہ کم تر ہے. نہیں, خالق کائنات سب سے برتر, سب سے افضل, سب سے اعلیٰ, سب سے بالا اسی کی ذات ہے, اور اس کے بعد نبی پاک علیہ الصلوۃ والسلام کی ذات. کبھی بھی اپنے آپ کو وہ نہیں سمجھو, بس میں ہوں, اور یہ میں جو ہے یہی انسان کو ختم کر دیتی. بکرا کرتے ہیں نا میں, تو کیا ہوتا ہے, چھری چل جاتی. تو بزرگوں نے کہا اپنی میں پر چھری چلا دو, اس میں کو ختم کر دو. ایک صاحب گئے کہیں مرید ہونے کے لیے, دروازے پہ دستک دی, اندر سے آواز آئی کون, کہا میں, کہا واپس چلے جاؤ, ابھی اس کے اندر میں موجود ہے. پھر کچھ دن کے بعد گئے, کہا کون, کہا تو, کہا ٹھیک ہے آ جاؤ, اب اس کی میں ختم ہو گئی. تو تکبر انسان کرتا ہے اور اسی میں وہ ذلیل ہوتا ہے, اور تکبر اللہ تبارک و تعالیٰ کو پسند نہیں, چاہے رائی کے دانے کے برابر ہو. تو اس حدیث شریف میں نبی پاک علیہ الصلوۃ والسلام یہی فرما رہے ہیں, جس کے دل میں رائی کے دانے برابر تکبر ہوگا وہ جنت میں داخل نہیں ہوگا. تو اگر ہم یہ چاہتے ہیں کہ ہم جنت میں داخل ہوں, تو تکبر کو, غرور کو, نخوت کو, سب کو اپنے دل سے نکال. تکبر کیا ہے, علم پر ہو, تکبر کیا ہے اولاد پر ہو, تکبر کیا ہے لباس پر ہو, تکبر کیا ہے مکان پر ہو, تکبر کیا ہے غذا پر ہو, کسی چیز پر تکبر ہو اس کو دل سے نکال. اس لیے کہ یہ ساری نعمتیں اسی کے عطا کردہ ہیں, اور ان نعمتوں کا اظہار کرنا یہ غلط نہیں ہے. آپ کہیں گے یہ آدمی تو اپنے آپ کو بڑا سمجھتا ہے, یہ بڑا اچھا لباس پہن کے جاتا ہے, ایسا نہیں ہے. بدگمانی نہ کرو, ہو سکتا ہے کہ وہ اچھا لباس اللہ کی نعمت کے اظہار کے لیے کر رہا. 2006 میں ہم عمرے پر گئے, رمضان المبارک کا مہینہ تھا, افطار سے قبل بس رکی, انہوں نے کہا جی آدھا گھنٹہ رہ گیا افطار میں, تو یہیں افطار کر لیں, اس لیے کہ راستے میں ہوگا تو مسئلہ ہوگا, یہ منزل ہے, یہاں پر ہوٹل وغیرہ ہیں. اور اکثر یہ بھی ہوتا ہے کہ بس والوں کے تعلقات بھی ہوتے ہیں ہوٹل والوں سے, کہ یہیں بس اتار دینا. اب ظاہر ہے بس میں کتنے آدمی ہوں گے تو ہوٹل والے کا کام ہو جائے گا. خیر اس نے روکا کہ جی آدھا گھنٹہ رہ گیا, آپ کہیں تو میں یہاں روک دوں. ہم نے کہا روک دو, سب نے کہا روک دیا. سب اتر کے وہاں پر وہ کرسیاں لگی ہوئی تھیں, عورت مرد جتنے بھی تھے جو معتمرین تھے عمرہ کرنے والے, وہ سب بیٹھ گئے افطار کے انتظار میں. دو میاں بیوی, یعنی ایک میاں ایک بیوی, وہ دونوں چلے گئے. وہ سامنے ایک فروٹ والا کھڑا تھا. اب میں یہ بتا رہا ہوں کہ بدگمانی کیا ہوتی, کسی کی ظاہری کیفیت کو دیکھ کر بدگمانی نہیں کرنی چاہیے. وہ دونوں میاں بیوی گئے وہاں پر, اور وہاں سے انہوں نے کنو لیے, سیب لیے, کیلے لیے, اور تھوڑے سے نہیں کئی درجن. اب کچھ تھیلیاں بیوی کے ہاتھ میں, کچھ میاں کے ہاتھ میں, اور کئی تھیلیاں سے اٹھائی بھی نہ جائیں, یعنی دونوں ہاتھوں میں بھری. اب وہاں سے لے کے آ رہے, تو ایک صاحب نے کہا دیکھو یار کتنی حویث ہے, دو ہیں اور کتنے سامان لے کے آ رہے, اتنا یہ کھائیں گے, یہ کیا ہے بدگمانی. اور ہوا کیا, جب وہ قریب آئے نا جہاں سب بیٹھے تھے, انہوں نے آ کے ایک طرف رکھا, اپنی بیوی کو وہاں بٹھایا کرسی پہ, میز پہ ساری چیزیں رکھ دیں فروٹ. میاں صاحب جو تھے وہ کنو کی تھیلی لے کر گئے, سب کو ایک ایک کنو دے کر آ گئے. پھر انہوں نے کیلے کی تھیلی اٹھائی, سب کو ایک ایک کیلا دے دیا. پھر سیب کو اٹھایا, سب کو دے دیا, سب کو بانٹ دیا. اب کیا ہوا, اور خود شرمندہ ہو گئے جنہوں نے کہا تھا. ظاہری کیفیت دیکھ کر کے دیکھو یہ دو آدمی کتنا کھا رہے ہیں, حالانکہ اس کی نیت کیا تھی کہ میں سب کو افطار کراؤں, کتنا ثواب اس نے کمایا. یعنی جن کے پاس نہیں تھا, اکثر ایسے بھی تھے ان کے پیسے بھی کم تھے, انہوں نے سوچا چلو جو مل جائے گا کھا لیں گے. تو اب ہر چیز ہر آدمی کے پاس تھی, کیلے بھی, کنو بھی, سیب بھی, جو جو وہ لائے تھے, پوری بس میں جو ہمارے مسافر تھے جو ہوٹل میں بیٹھے تھے سب کو تقسیم کر دیا انہوں نے. کتنا ثواب ملا ہو, एक आदमी का रोज़ा इफ्तार करे तो उसका सवाब है, और कितनों को कराए तो कितना सवाब है। तो इसका माना क्या हुआ कि किसी की जाहिरी कैफियत को देखकर फौरन राय कायम ना करो, अरे ये तो वो अच्छा लिबास पहने अपने आप को बड़ा समझ रहा है, ये तो गाड़ी में घूम रहा है बड़े गुरूर तकबुर में है। नहीं, हो सकता है कि उसका दिल मोमिन का हो सकता है कि उसका दिल फकीर का हो सकता है कि वो नेमत के इजहार के लिए। एक बादशाह हुजूर पर नूर सल्लल्लाहु अलैहि वसल्लम के रोज़े मुबारक पर गया, आज ही इनके सारी के साथ सादा लिबास पहनकर जाके उसने सलाम पेश किया और आ गया। लोगों ने कहा देखो बिल्कुल सादे लिबास में, हालांकि ये वैसे कैसे रहता था ताज पहन के और शाहाना लिबास कर्रोफर के साथ, कितना आशिक़ रसूल है, कितनी मोहब्बत करता है सरकार से और कितना अदब, कि गया तो कितनी आजिज़ी के साथ बिल्कुल मामूली लिबास पहन के, हालांकि बादशाह है। अच्छा, दूसरा जो था उसने अपना ताज पहना, उसने अपना जुब्बा पहना, उसने कीमती लिबास पहना और फिर गया हुजूर की बारगाह, और जाकर उसने उसी तरह अदब से सलाम पेश किया और चला गया। लोगों ने कहा देखो ज़रा ऐसी जगह भी ये कितने करोफर के साथ आया, इसको शर्म नहीं आती कि ये हुजूर की बारगाह में जा रहे, कैसे लिबास पहन के, बन ठन के, ताज पहन के। अरे सबसे बड़े ताजदार तो वही हैं, हजारों ताज तो उनके कदमों में। अब हुआ क्या, तो जो सादा लिबास पहनकर गया था उससे पूछा, उसने कहा मैं तो सरकार की सुन्नत इख्तियार करते हुए गया था दिखाने के लिए, हुजूर आपकी सुन्नत, आप सादा लिबास पहनते थे मैं भी, नजर करम फरमा दे। उससे पूछा, उसने कहा मैं इसलिए पहनकर गया था आका को दिखाने के लिए कि आपकी निगाह करम से गुलाम को कितना रुतबा मिला, वो ज़रा देखे तो सही मुझे कि यह गुलाम किस शान से आया है, यह मैं गुलाम हूँ, मैं आका को दिखाने के लिए गया था कि उन्हीं की निगाह करम से तो ये मुझे मिला है, तो मैं उनका शुक्रिया अदा करने के लिए, दिखाने के लिए कि देखें आपका गुलाम आज किस तरह आ रहा है, ये आपकी निगाह करम है। फर्क हो गया ना, नियत, नियत का फर्क, उसकी नियत भी सही थी, इनकी नियत भी सही थी। और हम जाहिरी चीज देखकर और राय कायम कर लें, इसको कहते हैं बदगुमानी। एक आदमी जिहाद पर गया, एक महीने लगा, दो महीने, तीन महीने, साल गुजर गया, और फिर कहीं चला गया, दो तीन साल के बाद आया, जैसे ही घर में दाखिल हुआ देखा कि उसकी बीवी बैठी है, एक नौजवान उसके पास बैठा है और शराब रखी हुई, तम गुस्सा आ गया, उसको तलवार निकाली, अच्छा मेरी घर मौजूदगी में ये अय्याशियां कर रही है, ये नौजवान और ये, अच्छा बीवी ने देखा समझ गई, उसने कहा अरे आ गए तुम, आओ ये देखो तुम्हारा बेटा जवान हो गया, आओ शरबत पी लो हमारे साथ, शरबत पी लो। जो शरबत था उसको शराब समझा, जो नौजवान था वो समझा ये पता नहीं कौन है, उसी का बेटा था, वो माँ बेटे बैठे हुए शरबत पी रहे थे, तो जाहिरी कैफियत कुछ और थी और हकीकत कुछ और थी। बात समझ में आ रही है, जाहिरी कैफियत को देखकर बदगुमानी ना करो जब तक के तस्दीक ना हो जाए, और अगर इसी कैफियत में वो दोनों को कत्ल कर देता तब क्या होता, बाद में पता चलता मैंने तो अपनी बीवी को कत्ल कर दिया, वो तो मेरा बेटा था जो मेरे पीछे जवान हो गया। इसलिए कहते हैं कि किसी से बदगुमानी ना करो, और किसी शय पर जो अल्लाह ने तुम्हें अता की है तकब्बुर ना करो, हाँ खुशी का इजहार करो, खुशी का इजहार कर सकते हैं। तो इसीलिए जब नबी पाक अलैहिस्सलाम ने फरमाया जिसके दिल में राई के दाने बराबर भी तकब्बुर होगा वो जन्नत में दाखिल नहीं होगा, फौरन एक शख्स ने सवाल किया या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, आदमी की ख्वाहिश होती है कि अच्छा लिबास पहने, अच्छा जूता पहने, क्या ये भी तकब्बुर है? सरकार ने फरमाया नहीं, अल्लाह ताला जमील है और जमाल को पसंद करता, अल्लाहु जमीलुन व युहिब जमाल, खूबसूरती को पसंद करता। तो तुम अपने आप को, कहने का मकसद ये कि वो तो खूबसूरती को पसंद करता है, तुम अपने आप को ऐसे क्यों बना के रखे हो कि आदमी फटा पुराना लिबास पहने और सादा पहने, अच्छा लिबास ना पहने, पैसा होने के बावजूद फिर ना पाने के, नहीं जी मैं तो आजी इनके सारी में हूँ, या आजी इनके सारी नहीं है, जो उसने नेमत दी है उस नेमत का इजहार करो, लेकिन उस नेमत के इजहार में तकब्बुर ना हो, तकब्बुर ना हो। तकब्बुर ये है कि जब आप अच्छा लिबास पहने तो जो अच्छा लिबास नहीं पहन सकता उसको कमतर समझे, जब आप अच्छा खाना खाएं और जो अच्छा नहीं खा सकता उसको कमतर समझे, जब आप अच्छा जूता पहने और जो नहीं पहन सकता उसको कमतर समझे, जब आप अच्छे मकान में रहें और जो नहीं रह सकता उसको कमतर समझे, ये तकब्बुर। और अगर अल्लाह ने आपको दिया अच्छा लिबास पहना, अच्छा जूता पहना, अच्छा खाना खाया, अच्छा मकान है, लेकिन उसकी नेमत के इजहार के लिए कर रहे हैं, तो ये तकब्बुर नहीं है, तकब्बुर नहीं है। तो इसलिए हमें चाहिए कि हम तकब्बुर से अपने आप को बचाएं, गुरूर से बचाएं। गुरूर खा इल्म पर हो, लिबास पर हो, मकान पर हो, गिजा पर हो, इन तमाम चीज़ों पर तकब्बुर या गुरूर अल्लाह तबारक व तआला को पसंद नहीं है। हाँ, उसकी नेमत के इजहार के लिए आप कर सकते। हुजूर गौसे आज़म सैयदना शेख अब्दुल क़ादर जीलानी हसनी अल हुसैनी रज़ी अल्लाह ताला अन्हु 1,00,000 रुपए की पोशाक पहनते थे और शाम को उतार के फ़कीरों में खैरात कर देते। दिल फ़कीर था और पहनते नेमत के इजहार के लिए। ये गुरूर नहीं है, ये तकब्बुर नहीं है, ये अल्लाह की नेमत का इजहार है। मौला ने मुझे ये नेमत दी है तो मैं इसका इजहार कर रहा हूँ। लेकिन छुपा के रखना या पैसे को जमा करना, ये बखीली है, ये कंजूसी है कि आदमी अपने ऊपर भी ना लगाए। होते ना बहुत से लोग जमा कर करके रख रहे हैं, बीमार हो गए नहीं लगा रहे, कपड़े नहीं है फिर भी नहीं, पैसा ना निकले, पैसे ना निकले, चमड़ी जाए दमड़ी ना जाए, ये कैफियत है ना कंजूस। एक कंजूस मर रहा था, किसी ने कहा मर रहे हो अब तो अल्लाह की राह में कुछ दे दो। अरे सारी जिंदगी जमा करके रखा, अब तो आखिरी वक्त है, मर रहे हो कुछ दे दो। कह रहे जान तो दे रहा हूं और क्या दू, जान तो दे रहा, तो जान भी जब दे रहा है कि जब मलकुल मौत आ गया, उससे पहले दी थी। तो कहने का मकसद ये है कि इस दुनिया में रहें, साफ सुथरे रहें, पाकीज़ा रहें, अच्छा लिबास पहने, अच्छी ग़िज़ा खाएं, अच्छे मकान में रहें, लेकिन तकब्बुर का ज़र्रा भी राई के दाने के बराबर भी नहीं होना चाहिए। हाँ, अल्लाह की नेमत के इजहार के लिए करें तो अल्लाह ताला भी खुश हो, वो जमाल है और जमाल को पसंद करता है, वो खूबसूरत है खूबसूरती को पसंद करता है। नबी पाक अलैहिस्सलाम खुद पाकीज़ा रहते थे, पाकीज़ा रहने का हुक्म देते थे, नफीस थे, निफासत को पसंद करते थे। तो सहाबा भी उसी तरीके पर चले, फिर ताबेईन, फिर तबे ताबेईन, फिर बुजुर्गान दीन, फिर औलियाए कामिलीन। तो इसलिए हमें चाहिए कि हम उनके नक्शे कदम पर चलें। तो ये तमाम चीज़ें हमें करनी हैं, लेकिन तकब्बुर दिल में नहीं रखना। तो इस तरह अगर आप रहेंगे तो इस हदीस शरीफ के मुताबिक, ये सही मुस्लिम किताबुल ईमान में यह हदीस मौजूद है, हज़रत अब्दुल्ला इब्ने मसूद रज़ी अल्लाह ताला अन्हु इसको रिवायत फरमा रहे हैं। तो इसको अपने जहन में रखिए और ये कोशिश करें कि आजजी इनकिसारी को इख्तियार करें। आजजी इनकिसारी ये नहीं कि आप फटा पुराना लिबास पहन लें और खाना पीना छोड़ दें, और आजजी इनकिसारी ये है कि लिबास अच्छा हो लेकिन फिर भी आपका सर झुका हुआ हो, खाना आप अच्छा खाएं लेकिन उसके बाद अल्लाह का शुक्र अदा करें, जूता अच्छा पहने, अच्छे मकान में रहें लेकिन हर वक्त हर लम्हे अल्लाह तबारक व तआला के सामने सर्व सजूद रहें, उसकी नेमतों पर उसका शुक्र अदा करें। नबी पाक अलैहिस्सलाम ने फरमाया हदीस शरीफ जिसका मफहूम यह है कि लोगों अल्लाह से मोहब्बत करो इसलिए कि वो तुम्हारा मालिक है, तुम्हारा खालिक है, तुम्हारा राजिक है, तुम्हें बड़ी बड़ी अच्छी नेमतें खिलाता, और मुझसे मोहब्बत करो इसलिए कि मैं उसका रसूल हूँ, मुझसे मोहब्बत करो, और मेरे अहले बैत से मोहब्बत करो इसलिए कि वो मेरे अहले बैत। तो इसलिए अल्लाह तबारक व ताला ने ये तमाम नेमतें, तमाम चीज़ें हमारे लिए पैदा की हैं। हमें चाहिए कि हर चीज़ में एतदाल रखें, न इफरात हो न तफरीत, न बहुत ज़्यादा दौलत और न बिल्कुल भी नहीं, दौलत के बगैर भी गुजारा नहीं। तो दौलत भी हो, पैसा भी हो, माल भी हो, सब कुछ हो, लेकिन दीन दुनिया पर गालिब हो, फुकर तकब्बुर पर गालिब हो। ऐसा नहीं कि ये सब चीज़ें आ जाएं तो फिर तकब्बुर पैदा हो जाए। फारूक आज़म रज़ी अल्लाह ताला अन्हु के ज़माने में जब माल आया, माल गनीमत मस्जिद नबवी के फर्श पर ढेर कर दिया गया, सहाबा खुश हो रहे हैं कितना माल आ गया, फला इलाका फतह हुआ है, फारूक आज़म की आंखों से आंसू जारी, लोग हैरान हैं, अमीरुल मोमिनीन खलीफतुल मुस्लिमीन क्यों रो रहे हैं, ये तो खुशी की बात है, कितनी माल दौलत आ गई, इलाका फतह हुआ है। फरमाया मुझे अपने आका सल्लल्लाहु अलैहि वसल्लम की एक हदीस याद आ गई, इसलिए रो रहा हूँ। सरकार ने फरमाया था जब दौलत आती है तो ईमान कमज़ोर हो जाता, जब दौलत आती है तो ईमान कमज़ोर हो जाता है। मैं ये सोच रहा हूँ अब मुसलमानों में दौलत आना शुरू हो गई है, ऐसा ना हो कि आगे चल के इनके ईमान कमज़ोर हो जाए। और वही हुआ ना। आज मुसलमानों के पास जितनी दौलत है इससे पहले कभी नहीं थी, आज जितने ममालिक मुसलमानों के पास हैं हुकूमतें इससे पहले कभी नहीं थे, और आज मुसलमान जितने जलील हैं इससे पहले भी कभी नहीं। दौलत ने उनके दिल मुर्दा कर दिए, ईमान को कमजोर कर दिया। पहले ऊंट पे सवारी करते थे, खजूर खाते थे, जमजम पीते थे, पूरी दुनिया पर हुकूमत करते थे। आज जहाजों में उड़ रहे हैं, रोज राइज में घूम रहे हैं, अंग्रेजों के गुलाम बने हो, ईमान कमजोर हो। खैर बहरहाल हमें यह चाहिए कि हम अपने आप को देखें, दुरुस्त करें, तकबुर न करें, आज इनके सारे इख्तियार करें। इसी में फलाह है, इसी में निजात है, इसी में कामयाबी है। अल्लाह तबारक व ताला हम सबको नबी पाक अलैहिस्सलाम की इस हदीस शरीफ पर अमल करने की तौफीक अता फरमाए। लाहुल आलमीन जो बीमार है उन्हें शिफा कामिल अता फरमा, जो किसी परेशानी में मुब्तला है उनकी परेशानी को दूर कर दे, जो कर्जदार हैं उन्हें बार कर्ज से दोषी फरमा, जो बे औलाद हैं उन्हें नेक औलाद अता फरमा, जो साहिब औलाद हैं उनकी औलाद को उनका फर्मा बरदार बना। ऐ लाहुल आलमीन ये तमाम हजरात और ख़वातीन जो दूर दराज मकामात से इस नशिस्त में शिरकत करने के लिए हाजिर हुए, मौला इन सब की हाजिरी को कबूल फरमा, इन सब पर अपनी रहमतें बरकतें नाजिल फरमा, इनके इल्म में अमल में उम्र में बरकत अता फरमा, इनके रोज़गार में तरक्की अता फरमा, इनकी ज़ाहिरी बातनी रूहानी जिस्मानी बीमारियों को परेशानियों को हमेशा हमेशा के लिए दूर फरमा। इन्नल्लाह व मलाइकतहू युसल्लूना अलन नबी या अय्युहल्लज़ीना आमनू सल्लू अलैहि व सल्लिमु तस्लीमा। اللهم صل على سيدنا مولانا محمد وعلى آل سيدنا مولانا محمد صلاة دائمة بدوام الملك الحي القيوم سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين।